यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा आसन्न चीन भ्रमणका विषयमा राजनीतिक दलका शीर्ष नेता एवं परराष्ट्र मामला विज्ञहरूसँग छलफल। सन्तुलित कूटनीतिक एवं दुई छिमेकी देशको सुरक्षा चासोको विषयमा ध्यान दिन प्रधानमन्त्रीलाई सुझाव। ललिता निवास जग्गा किर्ती प्रकरणमा पक्राउ परेका भाटभटिनीका संचालक मीनबहादुर गुरूङ सहित 17 जनालाई धरोटीमा छाड्न जिल्ला अदालत काठमाण्डुको आदेश। बीपीको राजनीतिक चिन्तनको अनुसरणबाट मुलुक समृद्ध बनाउन सकिने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई। स्वास्थ्यमा समस्या आएपछि पूर्व राष्ट्रपति रामवरण यादव उपचारका लागि वीर अस्पताल भर्ना। र चीन र युक्रेनबीच कुनै भू राजनीतिक द्वन्द्व नरहेको चिनिया प्रधानमन्त्री ली खच्याङको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका विषयमा राजनैतिक दलका नेता तथा पूर्व परराष्ट्र मन्त्रीहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सरकारले दुवै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रस्ट्याउँदै नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ़ रहेको स्पष्ट पार्नुभयो। छलफलमा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी बनाउन आवश्यक गृह कार्य गरिएको बताउनुभयो। यसै गरी प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपाल जस्ता मुलुकहरूलाई पारेको असर, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेपालले खेलिरहेको भूमिका लगायतका विषयमा जानकारी गराउने र संयुक्त प्रयासका निम्ति अपील गर्ने जानकारी गराउनु भएको थियो। परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्रीको भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरू, राजनैतिक दलका शीर्ष नेताहरू, पूर्व परराष्ट्र मन्त्रीहरू लगायत राजनैतिक नेताहरूसँग सुझाव लिएको जानकारी दिनुभयो।
पूर्व परराष्ट्र सचिवजीहरू र राजदूतजीहरूले दुई देशको बीचमा परम्परागत रूपमा घनिष्ठ सम्बन्ध रहिआएको, दुईटै देशको बीचको सम्बन्धलाई सुदृढ गर्नका लागि डेलिभरेबल र भाइबल कार्यक्रमहरू मात्रै राखेर, चाहे एजेण्डाहरू मात्रै राखेर अगाडि बढ्दा उपयुक्त हुने, दुई देशको बीचको सम्बन्ध सुमधुर रहिआएको र त्यसलाई चाहिँ निरन्तरता दिने कुरामा नै ज्यादा जोड़ दिनुपर्ने, चीनका चिन्ता चासो र नेपालका चिन्ता चासोहरूलाई सम्बोधन गर्ने गरेर चाहिँ यो भ्रमणलाई सार्थक बनाउनु पर्ने भन्ने कुरामा चाहिँ सुझाव दिनुभएको छ।
छलफलमा नेताहरूले छिमेकीसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड़ गर्नुपर्ने, दुवै देशले एकअर्काको सुरक्षा लगायत द्विपक्षीय चासोका विषयहरूमा ध्यान दिनुपर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने लगायतका सुझाव दिनुभयो। नेताहरूले विगतका सम्झौताहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा जरूरी रहेको, नेपालले लाभ लिन सकिने विषयमा राम्रो गृह कार्य गरेर भ्रमणमा जानुपर्ने लगायतका पक्षमा ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो। छलफलमा सहभागी पूर्व परराष्ट्र मन्त्री एवं नेकपा एमाले उपमहासचिव प्रदीप गेवालीले प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई फलदायी बनाउन सबै राजनीतिक दलका नेताहरूले सुझाव दिएको जानकारी दिनुभयो।
नेपाल चाहिँ सदैव एउटा सन्तुलित असंलग्न परराष्ट्र नीतिको पक्षमा छ, चीन एउटा असल छिमेकी हो र चीनसँगको सम्बन्धलाई हामीले उच्च महत्व दिन्छौं भन्ने कुरामा, विश्वास दिलाउने कुरामा चाहिँ बढी फोकस गर्नको निम्ति मैले आग्रह गरेको छु। म भन्दा अगाडि बोल्ने अरू पूर्व परराष्ट्रजीहरूको पनि मोरललेस यस्तै नै थियो। दोस्रो कुरा, अब नयाँ नयाँ योजनाहरूको लिस्ट प्रस्तुत गर्नुभन्दा पनि खास गरेर 2016, 2018, 2019 उच्चस्तरीय भ्रमणको क्रममा चाहिँ जे समझदारीहरू भएका छन् त्यसमध्येबाटै कार्यान्वयन गर्नु राम्रो हुन्छ। नयाँ नयाँ सूचीहरू थप्नु उचित हुँदैन, तर त्योभन्दा पनि बढ्ता चाहिँ विश्वास जगाउने कुरामा चाहिँ केन्द्रित हुन हामीले आग्रह गरेका छौं।
छलफलमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधव कुमार नेपाल, परराष्ट्र मन्त्री एनपी साउद, नेताहरू महन्त ठाकुर, सीके राउत, चित्रबहादुर केसी, प्रेम सुवाल, पूर्व परराष्ट्र मन्त्रीहरू रमेशनाथ पाण्डे, डाक्टर प्रकाश चन्द्र लोहनी, प्रदीप कुमार गेवाली, डाक्टर विमला पौडेल राई, प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार हरिबोल गजुरेल, सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेल लगायत हुनुहुन्थ्यो। यसै गरी प्रधानमन्त्री प्रचण्डले हिजै पूर्व परराष्ट्र सचिवहरू तथा पूर्व राजदूतहरूसँग पनि आसन्न चीन भ्रमणबारे छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो साँझ भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले आसन्न चीन भ्रमणलाई कसरी बढ़ीभन्दा बढ़ी सफल बनाउन सकिन्छ भन्ने बारेमा पूर्व परराष्ट्र सचिवहरू तथा पूर्व राजदूतहरूसँग छलफल गर्नुभएको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिनुभयो। जिल्ला अदालत काठमाण्डुले ललिता निवासको सरकारी जग्गा किर्ति प्रकरणमा पक्राउ परेका भाट भटिनीका संचालक मेनबहादुर गुरूङसहित 17 जनालाई धरोटीमा छाड्न आदेश दिएको छ। काठमाण्डु जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले हिजो 17 जनालाई धरोटीमा छाड्न र 1 जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो। अदालतका श्रेष्ठदार कौशल्येश्वर गेवालीका अनुसार केशव तुलाधरलाई साधारण तारिखमा र अरू 17 जना आरोपितलाई फरक फरक धरोटीमा छाड्न आदेश दिएको हो। अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरूङलाई 2,46,00,000 रूपियाँ धरोटीमा छाड्ने आदेश दिएको छ। बालवाटार स्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ति आरोपमा मुद्दा चलाएको थियो। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गर्नुभएको छ। हेटौडामा हिजो आयोजित समाजवादी मोर्चाको बागमती प्रदेश स्तरीय सन्देश सभालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गर्नुभयो। संघीयता र समावेशिताका पक्षमा लड्नका लागि मोर्चा गठन भएको उहाँको भनाइ छ। सरकारले भ्रष्टाचार विरूद्ध र सुशासन सामाजिक न्यायको अभियान शुरू गरेपछि चौतर्फी आक्रमण शुरू भएको पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। सभामा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कमी कमजोरीलाई स्वीकार गर्दै दृढ भएर जनताका लागि काम गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले सरकारले शुरू गरेको भ्रष्टाचार विरूद्धको अभियानमा आफ्नो पार्टीको साथ र सहयोग रहेको बताउनुभयो। प्रथम जननिर्वाचित प्रधानमन्त्री नेपाली कांग्रेसका संस्थापक एवं उच्च कोटीका साहित्यकार बीपी कोइरालाको 110 जन्म जयन्तीको अवसर पारी 3 दिने बीपी साहित्य महोत्सव 2080 नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुरू भएको छ। महोत्सवको उद्घाटन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपीको राजनीतिक चिन्तनले देखाएको मार्गलाई अनुसरण गरी मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको बताउनुभयो। सभापति देउवाले बीपी राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक एवं साहित्यिक आकाशमा सधैँ अजर र अमर नक्षत्रको रूपमा स्थापित रहनु भएको उल्लेख गर्नुभयो। सभापति देउवाले नेपाली कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थव्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आदर्श कायम गरेर अघि बढ़ेको बताउनुभयो। कांग्रेस केन्द्रीय कार्य समितिको आयोजना एवं नेपाली लेखक संघको संयोजन, नेपाल सांस्कृतिक महासंघ, फाइन आर्ट र निरन्तर शनिबारको सहयोगमा बीपी साहित्य महोत्सवको आयोजना गरिएको हो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले बीपीको सिद्धान्त अनुरूप गुणस्तरीय शिक्षा स्वास्थ्यमा जोड़ दिन नसक्दा देश कमजोर भएको बताउनु भएको छ। हिजो हेटौडामा बीपी विचार समाज मकवानपुरले आयोजना गरेको विचार गोष्ठीमा वरिष्ठ नेता कोइरालाले देशको परराष्ट्र नीति कमजोर हुँदा विदेशीले हेप्ने परिपाटी देखिएकाले परराष्ट्र नीति बलियो बनाउनुपर्ने बताउनुभयो। यसै गरी नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले देश निर्माणमा नेपाली कांग्रेस एकजुट भएर अगाडि बढ़नुको कुनै विकल्प नरहेको बताउनु भएको छ। कांग्रेस रामेछापको मन्थली मा आयोजना गरिएको 110 बीपी जन्म जयन्तीको अवसरमा हिजो आयोजना गरिएको कार्यक्रममा उहाँले गुटकै कारण पार्टी कमजोर भएको स्वीकार्दै कांग्रेस पार्टी बिना गुट र बिना सहारा एक्लै लड्न तयार रहनुपर्ने बताउनुभयो। अर्को एक प्रसंगमा नेता कोइरालाले दशैं लगत्तै आफू कार्यकर्ताको चाहना बुझ्न देश दौडाहामा जाने र सो क्रममा कार्यकर्ताले गरेको मूल्यांकनका आधारमा 15 महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिन चाहेको पनि स्पष्ट पार्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारीको महत्वलाई गाउँ गाउँमा पुर्याउनु पर्ने बताउनु भएको छ। ललितपुर स्थित पार्टी मुख्यालयमा एमाले सहकारी तथा गरीबी निवारण विभागले हिजो गरेको कार्यक्रममा उहाँले सहकारीको महत्व गाउँका किसानसम्म पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले गरीबी हटाउनका लागि ठूलो मात्राको उत्पादनमा सहभागी हुनुपर्ने भनाई राख्नुभयो। अध्यक्ष ओलीले देशमा राष्ट्रिय राजनीति र निर्देशित राजनीति रहेको उल्लेख गर्दै एमालेको कित्ता राष्ट्रिय राजनीति रहेको बताउनुभयो। उहाँले उद्यमीहरू अहिले अप्ठ्यारोमा परेको भन्दै ब्याङ्कहरूलाई पनि साउजी भएर धितो लिलाम नगर्न आग्रह गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले कान्ति बाल अस्पतालमा भएको बालिका मृत्यु प्रकरणमा दोषी देखिएकालाई कार्यवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले घटनाका दोषी चिकित्सक स्वास्थ्यकर्मी र कर्मचारीलाई कड़ा कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। इजिप्टको राजधानी कायरोमा सम्पन्न जनसंख्या र विकास सम्बन्धी विश्व सम्मेलनमा भाग लिएर हिजो स्वदेश फर्किनु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। स्वास्थ्य मन्त्रालयको निर्देशनपछि कान्ति बाल अस्पतालले डाक्टर प्रकाश जोशीको संयोजकत्वमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डमरू दहाल सदस्य रहेको छानबिन समिति गठन गरेको छ। पूर्व राष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना हुनु भएको छ। उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्व राष्ट्रपति यादव हिजो वीर अस्पतालको भीआईपी कक्षमा भर्ना हुनु भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राध्यापक डाक्टर भूपेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो। पूर्व राष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने र हाल उहाँको अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले पूर्व राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिनुभएको छ। मन्त्री बस्नेतले पूर्व राष्ट्रपतिसँगै अस्पतालमा उपचारारत कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र प्रसाद यादवलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो। रेडियो नेपाल र नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकम बीच रेडियो नेपालको केन्द्रीय र प्रादेशिक प्रसारण कार्यालयहरूबाट विभिन्न व्यावसायिक सूचना तथा सन्देश प्रसारण गर्ने सम्झौता भएको छ। नेपाल टेलिकम र रेडियो नेपाल बीच भएको सम्झौतामा रेडियो नेपाल केन्द्रीय प्रसारणको विभिन्न समय र प्रादेशिक प्रसारण कार्यालयहरू धनकुटा, बर्दिवास, काठमाण्डु, पोखरा, दाङ र दिपाल मार्फत स्थानीय भाषामा टेलिकमका सूचना तथा सन्देश प्रसारण गर्ने उल्लेख गरे। सम्झौता अनुसार प्रादेशिक प्रसारण केन्द्रहरू मार्फत विभिन्न 17 स्थानीय भाषामा सन्देश प्रसारण हुनेछ। यस्तै नेपाल टेलिकमको प्राविधिक सेवा विस्तार सम्बन्धी उपलब्ध सूचना तथा सन्देश पनि रेडियो नेपालका प्रसारण केन्द्रहरू मार्फत प्रसारण गरिने रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले जानकारी दिनुभयो। समुदाय स्तरबाट सञ्चालन गरिएको सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो भण्डारण क्षमताको कोल्ड स्टोर आर्थिक संकटमा परेको छ। कोल्ड स्टोर सञ्चालनमा आएपछि किसानले कृषि उत्पादन बढ़ाउँदै गए पनि विद्युतको महसुल तिर्न नसक्दा कोल्ड स्टोर नै बन्द हुने हो कि भन्ने चिन्ता किसानमा देखिन्छ। कैलालीबाट संवाददाता लोकु सिंह ठकुरीको रिपोर्ट।
कैलालीको घोडाघोडी नगरपालिकामा 2077 फागुनमा 3,000 मेट्रिक टन क्षमताको प्रदेशकै ठूलो कोल्ड स्टोर शुरू गरिएको थियो। करिब 20 करोड़ लागतमा निर्माण सम्पन्न भएको कोल्ड स्टोरलाई रिजमा परियोजनाले 1,90,00,000 सहयोग गरेको छ भने बाँकी समुदाय स्तरबाट संकलित ऋण रकम हो। तर अहिले आफ्नै ऋण समय तिर्न नसक्ने भएपछि कोल्ड स्टोर संकटमा छ। यसलाई संकट मुक्त गर्न सरकारले चासो दिनुपर्ने बताउनुहुन्छ कोल्ड स्टोर संचालक समितिका सदस्य राजेन्द्र देवकोटा।
कमसेकम राज्यले यसको लागत कति भयो त्यो लागतको आधारमा 50% सम्म पनि सब्सिडी दियो भने किसानहरू अहिले आफ्नो ठाउँबाट उत्पादन वृद्धि गर्दैछन्।
कोल्ड स्टोरका लागि प्रदेश सरकारले रातो किताबमा दुई पटक गरी 9,90,00,000 विनियोजन गरे पनि उक्त रकम भने उपलब्ध हुन सकेन। कैलालीका मात्र नभई डडेलधुराको गन्याबधुरा गाउँपालिका र परशुराम नगरपालिका, बझाङको दुर्गाथली गाउँपालिका र रूपन्देहीको शुद्धोधन गाउँपालिका सम्मका किसान कोल्ड स्टोरबाट लाभान्वित बनेका छन्। तर आर्थिक संकटका कारण कोल्ड स्टोर नै बन्द हुने अवस्थामा पुगेपछि चिन्ता बढेको छ। कोल्ड स्टोर संचालक समितिका अध्यक्ष राम बहादुर रावत:
सुदूरपश्चिमको 9 जिल्लालाई धान्ने सबै किसानहरूलाई सुविधा दिने एउटा कृषि क्रान्तिको मोडेलमा यो स्थापना गर्यौं, तर त्यो अनुसार राज्यको भनाइ र गराईमा अन्तर्यामी धेरै छ।
कोल्ड स्टोर शुरू भएकै वर्ष 3,453 किसानले आफ्नो उत्पादन राखेका थिए। अहिले देशभरका 6,514 किसानले 11,000 बोरा उत्पादन राखेका छन्। 25 करोड़ बढी ऋण लागेको कोल्ड स्टोरले 22,00,000 विद्युत प्राधिकरणलाई बुझाउन बाँकी छ, जसका कारण बारम्बार लाइन काट्ने हुँदा किसानले राखेका उत्पादनहरू बिग्रन सक्ने खतरा बढेको छ। यस बारेमा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीको भनाई यस्तो छ:
त्यहाँको एकदमै ठुलो एमाउन्टको खाँचो छ, त्यसैले अब हामी मन्त्रीमण्डलमा पनि यो कुरा निकालौंला र त्यहाँ पनि हामी अब छलफल गरौंला।
कोल्ड स्टोर आर्थिक संकटमा परेपछि राज्यले शून्य ब्याजदरमा ऋण उपलब्ध गराइदिनुपर्ने वा निर्माण लागतको आधारमा अनुदानको व्यवस्था गरिदिनुपर्ने अथवा सरकारले कोल्ड स्टोर नै आफ्नो स्वामित्वमा लिनुपर्ने गरी विकल्पका बाटाहरू खोज्न थालिएका छन्। लोकु सिंह ठकुरी, रेडियो नेपाल, कैलाली।
अब अन्तर्राष्ट्रिय समाचार। चिनिया प्रधानमन्त्री ली खच्याङले चीन र युरोप बीच कुनै भू राजनैतिक द्वन्द नरहेको बताउनु भएको छ। युरोपेली परिषदका अध्यक्ष चार्ल्स मिसेलसँग G20 शिखर सम्मेलनका क्रममा भएको भेटमा लीले द्विपक्षीय सम्बन्धको सुदृढ र स्थिर विकासका लागि चीन युरोपसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो। उहाँले चीन र युरोप विश्वका दुई प्रमुख शक्ति, बजार र सभ्यता भएकाले चीन युरोप सम्बन्धले युरेसियन महाद्वीपको विश्वव्यापी स्थिरता र समृद्धिलाई टेवा पुर्याउनेमा जोड़ दिनुभयो। उहाँले दुवै पक्षले रणनीतिक मार्ग निर्देशनलाई बलियो बनाउनु पर्ने बताउनुभयो। चीन युरोपसँग संवाद र वार्ता बढ़ाउन, चीन युरोप आर्थिक र व्यापारिक सम्बन्धको विश्वसनीयता र स्थायित्वलाई बढ़ावा दिन र सान्दर्भिक संयन्त्रहरू स्थापना गर्नका लागि छलफल गर्न तयार रहेको बताउँदै उहाँले चीनमा लगानी र सञ्चालन गर्न थप युरोपेली व्यवसायीहरूलाई स्वागत गरिने बताउनुभयो। उक्त अवसरमा युरोपेली परिषदका अध्यक्ष मिसेलले यूले पनि चीनलाई एक आर्थिक रूपमा सम्पन्न, एक असल र सहयोगी मित्रका रूपमा हेर्ने गरेको बताउनुभयो। भारतको राजधानी नयाँ दिल्लीमा शुरू भएको G20 शिखर सम्मेलन हिजो सम्पन्न भएको छ। G20 अध्यक्ष राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समापन समारोहमा समूहको 18 शिखर सम्मेलन समाप्त भएको घोषणा गर्नुहुँदै आगामी नोभेम्बरको अन्त्यतिर श्रव्य दृश्य भर्चुअल समीक्षा बैठक गर्ने प्रस्ताव गर्नुभएको छ। आगामी नोभेम्बरसम्म भारत समूहको अध्यक्ष रहनेछ। G20 संयुक्त घोषणा पत्रमा युक्रेन युद्धबारे 7 अनुच्छेद रहे तापनि एक ठाउँमा पनि रूसको नाम उल्लेख गरिएको छैन। प्रधानमन्त्री मोदीले उक्त घोषणा पत्रलाई ऐतिहासिक भन्नुहुँदै सर्वसम्मतिले पारित हुनुलाई उपलब्धि भन्नुभएको छ। नयाँ दिल्लीमा जारी घोषणा पत्रलाई भारतको कूटनीतिको सफलताका रूपमा पनि हेरिएको छ, किनभने भारत निकै जटिल मुद्दामा सहमति निर्माण गर्न सफल भएको छ। अमेरिका र ब्रिटेनले पनि G20 घोषणा पत्रको प्रशंसा गरेका छन्। अब आर्थिक समाचार।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पछिल्लो समय व्यापारीहरू खाद्यान्न उत्पादन नगरी आयात गर्न अग्रसर देखिएको बताउनु भएको छ। मन्त्री रिजालले आइतबार वीरगंजमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको वाणिज्य नीति मस्यौदाका सम्बन्धमा मध्य प्रदेश स्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय उत्पादनलाई बढ़ी प्राथमिकता दिन उद्योगी व्यवसायहरूलाई आग्रह गर्नुभयो। मन्त्री रिजालले उद्योग व्यवसायले गति नलिएसम्म आर्थिक रूपान्तरण र मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आन्तरिक आपूर्ति तथा मूल्य श्रृंखला सुदृढ तुल्याउने उद्देश्यले वाणिज्य नीति 2072 समयानुकूल परिमार्जन गर्ने तयारी थालेको छ। मन्त्रालयले वाणिज्य नीति मार्फत बजार विकास गर्ने, मूल्य श्रृंखलासँग लाभदायी सम्बन्ध गाँस्ने र प्राथमिक उत्पादकदेखि अन्तिम उपभोक्तासम्म वस्तु तथा सेवाको प्रवाह लागत प्रभावी बनाउने गरी नीति परिमार्जन गर्न लागेको जनाएको छ। मन्त्रालयले नयाँ वाणिज्य नीति 2080 मस्यौदा तयार गरी सरकार भएकाहरूसँग छलफल अगाडि बढ़ाएको हो। नेपाल उद्योग परिसंघले 16 योजनामा आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सृजनालाई प्राथमिकतामा राखेर तर्जुमा गर्न योजना आयोगलाई सुझाव दिएको छ। परिसंघले 16 योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयमा गरेको अध्ययन सहितको प्रतिवेदन पेश गर्दै त्यस्तो सुझाव दिएको हो। परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले आयोगका उपाध्यक्ष डाक्टर मीन बहादुर श्रेष्ठलाई परिसंघको सुझाव हस्तान्तरण गर्नुभयो। सो अवसरमा अध्यक्ष अग्रवालले 16 योजना औद्योगिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। चितवनको कालिकानगर नगरपालिकाका किसानले मोबाइल एप्स मार्फत कृषि परामर्श लिन थालेका छन्। उनीहरूले कृषि बालीमा देखिने समस्याको समाधान, विषादीको प्रयोग र बजार मूल्यको जानकारी एप्स मार्फत लिने गरेका छन्। कालिका नगरपालिका पाँचका दीपक महतो बालीमा समस्या देखा पर्दा परामर्श लिन निकै सकस हुने गरेकोमा यतिखेर भने एप्सका कारण समस्या नभएको बताउनुहुन्छ। उहाँले घरमै बसेर मोबाइलबाट नै परामर्श लिन थाल्नु भएको छ। समूहमा आबद्ध 358 महिलाले फलाएको तरकारी तथा फलफूल जियो कृषि नामक मोबाइल एप मार्फत प्रदर्शन गरेर बिक्री गरिरहेको संस्थाका अध्यक्ष खिमा चौधरीले बताउनुभयो। कास्कीको पोखरामा सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्वारा संचालित कालिका फ्यूल सेन्टरको हाताभित्र निर्माण गरिएका विद्युतीय सवारी साधन चार्जिङ स्टेशनको आइतबार उद्घाटन गरिएको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा दुईवटा अत्याधुनिक फास्ट चार्जिङ स्टेशनको उद्घाटन गर्नुभयो। सार्वजनिक विद्युतीय सवारी साधन चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने 60-60 किलोवाटका डीसी र 22 किलोवाटका एसी चार्जरहरू राखिएका छन्। कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र प्रस्ताव भएको 28 वर्षपछि त्यस क्षेत्रमा रूख कटानका लागि लगत संकलन कार्य सम्पन्न भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका 2 र 3 पर्ने सामुदायिक वनमा छेला औद्योगिक क्षेत्र स्थापना गर्न करिब 2.5 वर्ष अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो। कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउने उद्देश्यले पहिलो पटक विक्रम सम्बत 2052 उक्त प्रस्ताव तयार भएको थियो। बेदकोट नगरपालिका 2 र 3 वन क्षेत्रमा विक्रम सम्बत 2072 सरकारले 4 किल्ला तोकेर 900 बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनौटमा सहभागी हुने राष्ट्रिय टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक गौरव बस्नेतले आइतबार 14 सदस्यीय अन्तिम टोलीको घोषणा गर्नुभएको हो। दुई साता अगाडि अखिल नेपाल फुटबल संघ एन्फाले चन्द्रगिरी नगरपालिका स्थित मछे गाउँको मत्स्य रिक्रिएसन सेन्टरमा 4 दिनको खुल्ला छनौट प्रतियोगिता गरेको थियो, जसमा देशभरिबाट करिब 200 खेलाड़ीले सहभागिता जनाएका थिए। प्रशिक्षक बस्नेतको नेतृत्वमा रहेको छनौट टोलीले 200 खेलाड़ीबाट 25 खेलाड़ी बन्द प्रशिक्षकका लागि छनौट गरेको थियो। छनौट टोलीमा प्रशिक्षक बस्नेतसँगै सहायक प्रशिक्षक थम्मन भूषाल र फुटसल विभाग प्रमुख विनोद गुरूङ रहनु भएको थियो। एएफसी फुटसल एसियन कप छनौट 2024 सोमबार डीमा नेपाल सहित भियतनाम, दक्षिण कोरिया र मंगोलिया छन्। यो समूहका खेलहरू आगामी अक्टोबर 7-11 तारीकसम्म मंगोलियामा हुनेछन्। छनौट प्रतियोगितामा सहभागी 31 टोलीलाई 8 समूहमा विभाजन गरिएको छ। हरेक समूहको शीर्ष स्थानमा रहने टोली सोझै एएफसी फुटसल एसियन कपका लागि छनौट हुनेछ। त्यस्तै 7 उत्कृष्ट उपविजेता टोलीले पनि प्रतियोगितामा स्थान बनाउनेछन्। 11 कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ। प्रतियोगिता भदौ 27-31 गतिसम्म हुने प्रतियोगिता आयोजक समिति संयोजक तथा नेपाल तिक्यान्दो संघका उपाध्यक्ष भान बहादुर चन्दले जानकारी गराउनु भयो। प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी कुल 1778 खेलाड़ीको सहभागिता रहनेछ। आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत पुम्सेतर्फ 25 र गेगुरीतर्फ 32 गरी 57 स्वर्ण पदकका लागि 711 महिला, 1067 पुरूष खेलाड़ीले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो। प्रतियोगितामा भारतका 35 तथा बंगलादेशका 33 खेलाड़ी सहभागी हुनेछन्। उत्कृष्ट खेलाड़ीलाई दक्षिण कोरियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइनेछ। कोरम नपुगेका कारण अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभा स्थगित भएको छ। शहीद स्मारक लीगका अधिकांश क्लबको विरोधका बावजूद आइतबारलाई तय गरिएको इन्फाको भर्चुअल साधारण सभा कुल 86 सदस्य मध्ये 38 जनाको मात्र उपस्थित भएपछि स्थगित गर्नु परेको हो। स्थगित साधारण सभा सोमबार गर्ने इन्फाको तयारी छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्य बदली रहे कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने, लुम्बिनी प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस, वर्षा 40.5 मिलिमिटर, सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:47 भयो भने सूर्यास्त भरे साँझ 6:14 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि पटक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा आसन्न चीन भ्रमणका विषयमा राजनैतिक दलका शीर्ष नेता एवं परराष्ट्र मामला विज्ञहरूसँग छलफल। सन्तुलित कूटनीतिक एवं दुई छिमेकी देशको सुरक्षा चासोका विषयमा ध्यान दिन प्रधानमन्त्रीलाई सुझाव। ललिता निवास जग्गा कृति प्रकरणमा पक्राउ परेका भाटभटिनीका संचालक मेन बहादुर गुरूङ सहित 17 जनालाई धरोटीमा छाड्न जिल्ला अदालत काठमाडौँको आदेश। बीपीको राजनैतिक चिन्तनको अनुसरणबाट मुलुक समृद्ध बनाउन सकिने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई। स्वास्थ्यमा समस्या आएपछि पूर्व राष्ट्रपति रामवरण यादव उपचारका लागि वीर अस्पताल भर्ना। र चीन र युरोप बीच कुनै भू राजनीतिक द्वन्द नरहेको चिनिया प्रधानमन्त्री ली खच्याङको भनाई। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।